पांच साल जा रही है। वो एक सिख था ना, तो उसने दूसरे सिख इंजीनियर से कहा कि जरा मुझे एक ऐसा कमरा बनाकर दो जो साउंड प्रूफ हो। तो उसने कमरा बनाकर कहा भाई कमरा तैयार हो गया, जाओ चेक करो, अंदर जाओ। तो वो इंजीनियर बाहर था, वो अंदर गया, उसको पूछा कमरा बंद करके आवाज आ रही है? उसने कहा नहीं आ रही। कौन सा भाई इसमें ये वाला? अच्छा, अरे कल हम पता क्या हुआ, मस्जिद गुरैर गए तो उन्होंने एक ऐसी चीज जेब में डाल दी। मैं तो बड़ा खुश हुआ, मुल्ला की जेब में कोई चीज आ जाए कैसी मजे की चीज है भाई। और अरे वो जेब में रखा और फिर कमाल देखिए उनको, ऐसे उन्होंने निकाला मुझे पता ही नहीं चला। मैंने कहा ओफो, ये तो हमें भी दे दिया धोखा। मैं तो बहुत खुश था कि भारी भारी चीज आ गई जेब में, तो बड़ा भाई मेरी तो जेब भारी हो गई, तो वाह भाई मजा आ गया। लेकिन जब उन्होंने जाने में ऐसे होशियार कि मैं खड़ा हुआ ऐसे गायब किया उन्होंने कि पता भी नहीं चला। सुभानअल्लाह। अल्हम्दुलिल्लाह वकफा वसलामुन। आप आराम से बैठिए, बिल्कुल इत्मीनान से, बहुत ही। अल्हम्दुलिल्लाह वकफा वसलामुन अला इबादिही अल्लज़ीना इस्तफा, अम्मा बाद। فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الله يجتبي إليه من يشاء ويهدي إليه من ينيب. وقال رسول الله صلى الله تعالى عليه وسلم: إن لربكم في أيام دهركم نفحات فتعرضوا له لعله أن تصيبكم نفحة منها فلا تشقون بعدها أبدا، أو كما قال عليه الصلاة والسلام. صدق الله وصدق رسوله النبي الكريم. اب خواجہ صاحب کا تذکرہ آئی گیا ہے تو کیا کہیں بس. حضرت خواجہ حسن مزوب رحمۃ اللہ علیہ حکیم الامت کے بہت خاص لوگ تھے، اور ایسے بھی تھے کہ میرے شیخ فرماتے ہیں حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ کہ خواجہ صاحب صرف مجلس میں بولتے تھے، باقی سب خاموش رہتے تھے، باقی سب حضرات خاموش رہتے تھے. ریکارڈ کرنا ہے، یہاں رکھ دیجیے، ایسے رکھوں ایسے رکھوں، کیسے بھی رکھ دوں. اچھا، ایسے کو تیسا. اچھا، تو خواجہ صاحب بولتے بھی تھے. یعنی ایک دفعہ خواجہ صاحب کے بولنے پر حکیم امت نے خانقاہ سے نکال دیا تھا، لیکن وہ ڈپٹی کلیکٹر تھے. تو اب باہر بستر لگا دیا میرے شیخ فرماتے، تو لوگوں نے کہا کہ اب آپ کو کیا ضرورت ہے، آپ جائیے نا. تو انہوں نے کہا نہیں، بات یہ ہے کہ کہا کہ آپ کو حکیم امت نے خانقاہ سے نکال دیا، تو اب کیوں ہے، جائیے آپ. کہا خانقاہ سے تو نکال دیا، خانقاہ سے نکالنے کی ان کی حکومت تھی اور نہ نکلنے کی میری حکومت. فرمایا یہ میونسپلٹی کی زمین ہے، حکیم الامت کا حکم یہاں نہیں چلے گا. پھر ایک شیر لکھ کر بھیجا حکیم الامت تھانوی رحمۃ اللہ علیہ کو، ایک شیر لکھ کر بھیجا کہ ادھر وہ در نہ کھولیں گے ادھر میں در نہ چھوڑوں گا، ادھر وہ در نہ کھولیں گے ادھر میں در نہ چھوڑوں گا، حکومت اپنی اپنی ہے، کہیں ان کی کہیں میری. پھر یہ شیر لکھ کر بھیجا تو حضرت ہنس پڑے کہ اتنی دیکھیے، حالانکہ ڈپٹی کلیکٹر تھے اور انگریزوں کے زمانے میں ڈپٹی کلیکٹر ہونا بہت بڑی چیز تھی، ایسا عالم تھا کہ بس سمجھو وہ ایک اپنے علاقے کا بادشاہ ہوتا تھا خواجہ صاحب. اور جب کانپور میں تھے تو داڑھی رکھی تو لوگوں نے، اور عدالت جاتے تھے تو لوگوں نے مذاق اڑایا کہ لو جی یہ مؤذن صاحب کہاں جا رہے ہیں، تو حضرت کو بھی تکلیف ہوتی تھی. تو میرے شیخ نے سنایا کہ آسمان کی طرف نگاہ اٹھا کر یہ شیر پڑا کہ ساری دنیا کی نگاہوں سے گرا ہے مرزوب، ساری دنیا کی نگاہوں سے گرا ہے مرزوب، تب کہیں جا کے تیرے دل میں جگہ پائیے. ایسا عالم تھا خواجہ صاحب کا. اور فرمایا کہ حکیم الامت کو خطاب کر کے کہ نقشے بتا مٹایا دکھایا جمال حق، نقشے بتا مٹایا دکھایا جمال حق، آنکھوں کو آنکھوں، آنکھوں کو آنکھیں اور دل کو میرے دل بنا دیا. آہن کو سوز دل سے کیا نرم آپ نے. آہن یعنی لوہا، کہ میں پتھر جیسا اور لوہے جیسا میرا دل تھا. آہن کو کیا سوز دل سے نرم آپ نے، آہن کو کیا سوز دل سے نرم آپ نے، نا آشنائے درد کو بسمل بنا دیا. بسمل کہتے ہیں اس مرغ کو، مرغ بسمل کہتے ہیں نا، وہ مرغ جب بسم اللہ پڑھ کے ذبح کرتے کیسے تڑپتا ہے، اس آہن کو کیا سوز دل سے نرم آپ نے، ناشنا درد کو بسمل بنا دیا، یعنی اللہ تعالیٰ کی محبت میں تڑپنے والا بنا دیا، حکیم الامت کی صحبت کا اثر تھا. اللہ اکبر، یہ عالم تھا خواجہ صاحب، ڈپٹی کلیکٹر تھے. لہذا ایک مرتبہ کانپور کے اندر وہ مشاعرہ تھا، تو اس میں جگر مراد آبادی بھی تھے اور حضرت خواجہ صاحب بھی تھے. مشاعرے پر ایک چیز یاد آ گئی کہ ہندوستان میں ایک دفعہ مشاعرہ تھا، تو وہاں پہ پنجاب کے حضرات دوسرے سب شعرا موجود تھے ملک بھر سے. تو میزبان نے پنجاب کے شاعر سے پوچھا کہ جناب چائے پیتے نا تو دودھ کتنا، تو یہ پنجاب کے لوگ دودھ بہت پیتے ہیں. تو اس نے کہا، اس شاعر نے کہا، بحساب تھنے بھینس. تو پھر لکھنؤ کا شاعر تھا، اس سے پوچھا جناب دودھ کتنا، تو اس نے کہا بقدرے اشک بلبل. لکھنوی قدرے اشک بلبل. تو مشاعرے کے اندر خواجہ صاحب کا جب نمبر آیا تو لوگوں نے ہوٹنگ شروع کر دی کہ یہ مؤذن صاحب یہاں مشاعرے میں کیا کرنے کے لیے آئے. لیکن خواجہ صاحب کے اللہ تعالیٰ کی محبت دل میں تھی، حکیم الامت تھانوی رحمت اللہ علیہ کی صحبت کی برکت سے خواجہ صاحب نے کسی کی پرواہ نہیں کی اور اشعار پڑھنا شروع کیا. اور جب ایک مصرع پڑھا، میرے مرشد نے سنا، ایک مصرع پڑھا تو آدھا مجمع خاموش ہو گیا. اور جب دوسرا شعر مکمل کیا، دوسرا مصرع پڑھا، تو مجمع میں ایسا سناٹا خاموشی چھا گئی جس کو کہتے ہیں پن ڈراپ سائلنس، ایسا کہ سوئی گرے تو آواز، ایسی خاموشی. اور وہ شعر بھی نعت شریف کا تھا. کیا شعر؟ کہ گھٹا اٹھی ہے تو بھی کھول زلف عنبری ساقی. اب بادل آئے نا تو کیسا رومانٹک موسم بن جاتا ہے. تو خواجہ صاحب نے نعت شریف کا شعر پڑھا کہ اے محبوب صلی اللہ علیہ وسلم، آپ اپنی زلف مبارک کو کھولیے. اور وہ بھی زلف کیسی خوشبودار، زلف عنبری خوشبودار زلف. گھٹا اٹھی ہے تو بھی کھول زلف عنبری ساقی، تیرے ہوتے فلک سے کیوں ہو شرمندہ زمین ساقی. کہ فلک نے زمین کو کہا دیکھ میرے پاس سورج ہے، میرے پاس ستارے ہیں، چاند ہے، اور کیسا میں بلندی پر ہوں. تو زمین خاموش، اب کیا بولے. پھر ایک جب اس نے فلک نے اپنی تعریف کے پورے کلاوے ملا لیے زمین آسمان، تو اس نے پھر کہا، زمین نے صرف اتنا کہا، کہا تیرے پاس سب نعمتیں ہوں، بلندی رفتیں اور ستارے چاند سورج وغیرہ، لیکن ایک نعمت میرے پاس ایسی جو تیرے پاس نہیں. انہوں نے کہا وہ کیا نعمت ہے؟ کہا وہ نعمت ہے جناب رسول اللہ صلی اللہ تعالی وسلم کی. وہ نعمت ہے، امام مالک رحمۃ اللہ نے لکھا ہے کہ وہ زمین کا ٹکڑا، وہ زمین کا ٹکڑا جس میں جناب رسول اللہ صلی اللہ علیہ وسلم کا جسم اثر رکھا ہوا ہے، وہ ٹکڑا عرش کعبہ شریف سے افضل ہے، عرش سے افضل ہے. یہ امام مالک رحمۃ اللہ نے یہ بات فرمائی، اتنی بڑی قیمت ہے. تو کیا فرمایا؟ تیرے ہوتے فلک سے کیوں وہ شرمندہ زمین ساقی. اب آگے دیکھیے، اب خواجہ صاحب کا وہ اپنا رنگ جو عاشقانہ رنگ تھا، اس کو فرمایا، زبردستی لگا دی بوتل آج منہ سے ساقی نے، زبردستی لگا دی بوتل آج منہ سے ساقی نے، میں کہتا ہی رہا ہاں ہاں نہیں ساقی نہیں ساقی. یہ خواجہ صاحب ہے. تو اب خواجہ صاحب نے یہ اشعار پڑھے تو مجمع سناٹا. اب جگر مراد آبادی کا نمبر تھا، اور یہ جگر مراد آبادی وہ شاعر تھے جو بہت شراب پیتے تھے، بے پناہ شراب پیتے، یعنی اتنی شراب پیتے تھے کہ خود کہہ رہے ہیں کہ پینے کو تو بے حساب پی لی، پینے کو تو بے حساب پی لی، اب ہے روزے حساب کا دھڑکا. اور دو آدمی مشاعرے میں پکڑ کر لاتے تھے ان کو بغلا کر. یہ بغلانا ایک خاص لغت ہے، یہ آپ کو اب نہیں ملے گی، یہ پرانے لوگ بتائیں گے بغلانا. تو یعنی بغل سے پکڑ کر لے کر آتے تھے ہاتھ ڈال کر. تو وہ جو تھے خواجہ صاحب نے جب اشعار پڑھے تو جگر مراد آبادی بھی موجود تھے. تو جب اشعار پڑھ کر خواجہ صاحب فارغ ہوئے تو جگر مراد آبادی کا نمبر آیا، تو انہوں نے اپنی غزل کو جیب میں ڈالا اور کہا کہ حضرت اب آپ کے اشعار کے سامنے، اشعار پڑھنا ایسا ہے جیسے سورج کے چاند سامنے چراغ جلانا، عشق و محبت میں اللہ تعالیٰ کے ڈوبے ہوئے اشعار ہیں آپ کے، اب میں اشعار کیا پڑھوں گا. پھر ایک سوال کیا خواجہ صاحب سے، جگر مراد آبادی نے ایک سوال کیا کہ حضرت یہ آپ ڈپٹی کلیکٹر ہیں، اور ڈپٹی کلیکٹر بھی ایسے کہ یو پی کے میں 52 ضلع تھے، تو 52 ضلعوں کے یو پی کے جتنے ڈپٹی کلیکٹر تھے سب کو وائسرائے نے بلایا، اور تمام وائسرائے کرسی پر بیٹھا ہوا، اور خواجہ صاحب ابھی نہیں آئے تھے، 51 ڈپٹی کلیکٹر سب کھڑے ہوئے. جیسے خواجہ صاحب آئے، خواجہ علی حسن مزدور رحمۃ اللہ علیہ، جیسے خواجہ صاحب آئے تو انگریز وائسرائے حضرت کو دیکھ کر کھڑا ہو گیا، اور اس انگریز نے کہا کہ بھائی لاؤ کرسی، لاؤ ان کے لیے. تو کرسی منگوائی، تو تمام ڈپٹی کلیکٹر نے اعتراض کیا कि भाई ये क्या बात है, ये जिन्होंने भी आईसीएस पास किया हमने भी वही किया, तो इनको कुर्सी क्यों दी, हमें कुर्सी क्यों नहीं दी। तो अंग्रेज राजशाही ने कहा उन डिप्टी कलेक्टरों से, क्या बात यह है कि तुम लोगों ने मेरा कल्चर, हमारे कल्चर और सकाफत से तुम मुतासिर हो गए, और ईश्वर को देखकर मुझे याद आ गया कि देखो ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का कैसा गुलाम है कि बावजूद के दुनिया की परवाह न करते हुए भी सब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की गुलामी में, हमारी गुलामी में करके हमारी गुलामी में नहीं आता ये। तो उसको देखकर मेरे दिल में रोब आ गया, इसलिए मैंने ये काम किया। ख्वाजा साहब रहमतुल्लाह अलैह का ये आलम था। तो पूछा उसने, जिगर मुरादाबादी ने पूछा कि ख्वाजा साहब आप डिप्टी कलेक्टर होकर ये हुलिया आपको कहां से मिला, ये सर पर पगड़ी, ये एक मुट्ठी दाढ़ी, ये मूछे साफ, ये लंबा कुर्ता, हाथ में तस्बीह शलवार टखनों से ऊपर, ये आपको कहां से मिला डिप्टी कलेक्टर होकर। कहा भाई हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह की सोहबत की बरकत से ये दौलत और ये नेमत मुझको मिली है। तो जिगर साहब ने पूछा कि क्या ये दौलत हम भी पा सकते हैं, तो फरमाया कि हाँ भाई वो तो है। कहा लेकिन बात यह कि मैं तो शराब पीता हूं, मुझे तो शराब पीने की आदत है, बगैर शराब के मेरा गुजारा नहीं है, तो क्या हकीम उल उम्मत शराब पीने देंगे। तो ख्वाजा साहब ने, ये बात तो अजीब थी कि शराब की बात, तो ख्वाजा साहब ने फरमाया कि भाई मैं तो हकीम उल उम्मत से पूछकर बताऊंगा। अब हकीम उल उम्मत क्या जब हाजिरी हुई तो ख्वाजा साहब ने पूछा कि हजरत वो जिगर मुरादाबादी जो गजलों का बादशाह है और ऑल इंडिया शायर है, तो वो आना चाहता है। तो हजरत ने फरमाया कि भाई खानकाह के दरवाजे खुले, जिसका जी चाहे आए, जिसका जी चाहे ना, हमने तो किसी को मना नहीं किया। कहा लेकिन हजरत वो एक शर्त लगाते हैं और वो शर्त यह है कि मैं खानकाह में शराब पीऊंगा। तो हजरत ने पूछा कि आप क्या जवाब दिए। कहा हजरत मैंने कहा कि मैं पूछकर बताऊंगा हकीम उल उम्मत से। अब देखिए हम लोग हों तो क्या बोलेंगे, हकीम उल उम्मत को देखिए, अल्लाह वालों की शान अजीब होती है। हकीम उल उम्मत ने फरमाया कि ख्वाजा साहब उनको जाकर कह देना कि जब आप यहां आए तो मैं खानकाह में तो आपको नहीं ठहराऊंगा, क्योंकि खानकाह मेरी मिल्कियत नहीं है, कौमी अमानत है, सबकी वक्फ होती है वो, लेकिन मेरा घर हाजिर है। फिर जोश में आकर फरमाया कि सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम जब मुशरिक को मेहमान ठहरा सकते हैं, तो एक वो मुसलमान जो तौबा करने के लिए आ रहा है तो अशरफ अली उसको अपना मेहमान क्यों नहीं बना सकता। कहा मेरे घर में पीने की इजाजत होगी। देखिए मौलवी और ये जूता मारेगा पकड़ के, लेकिन क्या अल्लाह अकबर, क्या है ये नतीजा। अब क्या हुआ, आए जगत जिगर साहब, तीन दिन रहे हजरत के पास, वो जिगर मुरादाबादी आए, तीन दिन रहे और बैद भी हुए, और हजरत से फिर दरखास्त की कि हजरत मुझे बैद भी फरमा ले और मेरे लिए चार दुआएं फरमा दीजिए। अब दुआ जालिम की देखी, जिगर मुरादाबादी की दुआ, और नंबर एक दुआ ये की कि हजरत आप दुआ फरमा दीजिए कि मैं शराब छोड़ दू, जो इतने जमाने तक शराब पीने का आदी, और ये दुआ कि मैं शराब छोड़ दू, पचासों बरस शराब पी, तो एक दुआ। और दूसरी दुआ ये कि मैं हज कराऊं, और तीसरी दुआ ये कि मैं एक मुट्ठी दाढ़ी रख लूं, और चौथी दुआ ये कि मेरा खात्मा ईमान पर हो जाए। अब क्या दुआएं हैं बताइए। और मेरे शेख ने फरमाया कि जब ये अल्लाह वाले जो है जब दुआ करते हैं ना, तो इनकी दुआ का आलम यह होता है कि ये अर्श आजम पर, क्योंकि दिल से निकलती है, दर्द भरे दिल से, तो सीधी अर्श आजम पर जाती है। लादा हजरत के हाथ उठे, रो रोकर दुआएं मांगी जिगर मुरादाबादी के लिए। आलम क्या हुआ कि जिगर साहब जब वापस गए, शराब छोड़ दी। अब इतनी पुरानी शराब पियो, अब सिगरेट लोग इसलिए नहीं छोड़ते, कहते हैं वो बात ये कि जरा ढकेलने के काम आती है, क्योंकि उसकी वजह से हमें जो है वो हमारा एक्सपोर्ट ठीक नहीं होता, तंबाकू का पान खाए तो इसलिए जरा एक्सपोर्ट, हम सही एक्सपोर्ट ऑफिस होता है ना वॉशरूम, तो क्या जरा हमारा एक्सपोर्ट ठीक हो जाता है उससे, इसलिए बाजे लोगों को आदत होती है कि लैट्रिन में भी बैठकर सिगरेट पी रहे होते हैं, साथ साथ वो कह रहे हैं कुछ काम रहे, यहां से प्रेशर और धक्का लगेगा तो एक्सपोर्ट जरा ठीक हो जाएगा। तो 500 बरस की शराब, नतीजा ये हुआ बीमार पड़े। अब डॉक्टर बैठे, डॉक्टर अबोर्ड, क्योंकि जिगर साहब पूरे मुल्क की अहम शख्सियत, तो लोगों ने कहा, डॉक्टरों ने कहा कि जिगर साहब आप थोड़ी थोड़ी पी लिया कीजिए, एकदम से ना छोड़े, थोड़ी थोड़ी पी लें। तो जिगर साहब को अब देखिए हकीम उल उम्मत की सोहबत का असर क्या हुआ, उन्होंने पूछा कि अच्छा थोड़ी थोड़ी पीता रहूंगा तो कब तक जीता रहूंगा। अब डॉक्टर हैरान कि ये सवाल, उन्होंने कहा भाई 8-10 साल और जी जाओगे। तब एक आग खींच के फरमाया कि 8-10 साल अल्लाह ताला की नाफरमानी में जीने से बेहतर है कि शराब छोड़कर अभी जिगर को मौत आ जाए, ऐसी मौत को मैं गले से लगाने को तैयार हूं कि शराब जिंदगी देती है। लादा नतीजा ये हुआ 8-10 साल जिए बगैर शराब के, और उसके बाद जो उनकी शायरी है वो अजीब व गरीब है, इश्क मोहब्बत में डूबे हुए शाह, अल्लाह ताला के इश्क मोहब्बत में, उसके बाद ये आलम हुआ। अच्छा अब एक दुआ हो गई ना, अब दूसरा हज को चले गए, उस जमाने में हज जो है जरा मुश्किल होता था। अपना अपना चूल्हा भी साथ ले जाना पड़ता था, चक्की साथ लेकर जाओ, चूल्हा लेकर जाओ और गंदुम अनाज वगैरह साथ ले जाना पड़ता था, सब चीजें, क्योंकि महीनों का सफर होता था और पानी के जहाज पर जा रहे हैं। आजकल तो अल्लाह ताला ने इतनी नेमत दी है, इंसान जो दो कपड़ों में उसी में चला जाए तो कोई चीज लेने की उसको जरूरत नहीं, सब कुछ माशाल्लाह मिलता है, लेकिन फिर भी नाशुक्री इतनी करते हैं, वहां जाकर ये नहीं मिला वो नहीं मिला, ऐसा नहीं करना चाहिए, खामोश रहना चाहिए, अदब है। जैसे अगर बादशाह के शाही महल में जाए तो ये ना कहे कि फला चीज मुझे नहीं मिली और ये नहीं मिली, बस यही ये बड़ी बात नहीं है कि बादशाह ने अपने महल में आने की इजाजत दे दी, अगर अल्लाह ताला ने अपने घर में बुला लिया, क्या ये बड़ी बात नहीं है? इसलिए अगर कोई तकलीफ भी हो उसको बर्दाश्त करना चाहिए और शिकायत नहीं करनी चाहिए। हमारे यहाँ पाकिस्तान में हजरत एक शख्स ने कहा, एक आलिम ने कहा कि अगर ये काबा शरीफ हमारे पाकिस्तान में होता ना तो उस पर भी टिकट लगा देते, और उन लोगों का हौसला देखो, हर साल बेहतर से बेहतर इंतजाम की कोशिश करते रहते हैं, हर साल तरक्की और कोशिश, पता चले कि जी इससे ज्यादा फायदा होगा, लाखों रियाल और लाखों के अरबों के हिसाब से वो खर्च करते हैं और पुराना बिल्कुल गिरा देते हैं, ऐसा मसला उनका हौसला है। तो उस जमाने जिगर लादक गए हज करना, क्योंकि मुश्किल था, हज भी करके आ गए, और हज करके आए तो मेरे मुर्शिद ने सुनाया कि उसके बाद उनका ये आलम था कि अब इतने जमाने में हज की मसरूफियत, आकर जब बम्बई में आकर आईना में चेहरा देखा तो मस्त हो गए और ये शेर पढ़ा, चलो देखा है तमाशा जिगर का, सुना है वो काफिर मुसलमान होगा, अल्लाह। और मेरे मुर्शिद ने सुनाया कि एक दफा मीरठ में जा रहे थे तो मीरठ के अंदर तांगे पर वो तांगे वाला जो है वो खाजा वो जिगर मुरादाबादी तांगे में बैठे और वो जो तांगा चलाने वाला घोड़ा चलाने वाला वो ये शेर पढ़ रहा है, चलो देखा है तमाशा जिगर का, सुना है वो काफिर मुसलमान होगा। तो खाजा जिगर साहब रोने लगे, उसके तांगे वाले को पता नहीं है कि मेरे तांगे पर जिगर साहब बैठे हुए, ये आलम। लादा एक मुट्ठी दाढ़ी रख ली, और मेरे शेख ने फरमाया कि हजरत अनस रज़ियल्लाहु अन्हु एक साहबी है, ये जब छोटे से थे 8-10 साल जब इनकी छोटी उम्र थी तो इनकी वालदा इनको लेकर जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुई और अर्ज किया कि हाजा खुवाई दिमुका, ये आपका छोटा सा खादिम है, हाजा खुवाई दिमुका, ये आपका छोटा सा खादिम है। तो फिर आपने एक दरखास्त की उनकी वालदा ने कि अदुल्ला इनके लिए आप दुआ कर दीजिए। पता चला कि अपने बच्चों को अल्लाह वालों के पास, उलमा के पास और वारिसी ने अंबिया के पास ले जाना ये भी सुन्नत है, और जब लेकर जाए तो दुआ की भी दरखास्त करें कि हजरत दुआ भी फरमा दीजिए मेरे लिए भी मेरे बच्चों के लिए भी। तो आप सल्लम ने चार दुआएं दी, नंबर एक दुआ क्या दी कि अल्लाह मबारिक फी माली ही, यानी अल्लाह इनके माल में बरकत फरमा, व वलदी ही और इनके औलाद में बरकत फरमा, वातिल उम्रा और इनकी उम्र को तवील फरमा, वग़फिर ज़म्बा और इनके गुनाहों को माफ फरमा, ये चार दुआएं दी। तो हजरत अनस खुद फरमाते हैं और हजरत करीब करीब तशरीफ लाएं आगे वालेकुम सलाम अल्लाह। हजरत अनस रज़ियल्लाहु ताला अन्हु ये वो आखिरी सहाबी हैं जिनका बसरा में आखिर उम्र माता फी बसरा हुआ अनस रज़ियल्लाहु ताला अन्हु, ये आखिरी में सबसे इनका बसरा के में रहते थे ये और इनका इंतकाल हुआ। अब आलम क्या हो वो सुनिए, चार दुआएं जो दी ना हजरत अनस रज़ियल्लाहु अन्हु, अल्लाह मबारिक फी माली, कि अल्लाह इनके माल में बरकत फरमा। दादा खुद फरमाते हैं मेरे माल में इतनी बरकत थी कि खजूर की फसल साल में एक दफा निकलती है, यहाँ के लोग तो जानते हैं जी, लेकिन फरमाते जिस खजूर को मैं हाथ लगाता था उसमें दो फसल आती थी, पर एक इतनी माल में बरकत। अच्छा दूसरी दुआ क्या दी, दूसरी दुआ दी मालिक फी माली वलदी, इनके औलाद में बरकत फरमा। लादा औलाद में बरकत के माने क्या, नतीजा क्या हुआ कि इन्होंने क्या कहा, इन्होंने कहा कि मैंने अपने हाथों से 2 कम 100 यानी 98 तो मैंने अपने हाथ से दफन किए। और अरबों का एक कायदा है, अरबों का कायदा यह है कि जब कोई बात बयान करनी होती है जो थोड़ी बात होती है उसको बताते हैं, बड़ी बात को नहीं बताते, ये अरबों का एक अंदाज है। लिहाजा ये बताता है कि 98 तो अपने हाथ से दफन किए तो पता नहीं जिंदा कितने होंगे, दो अपने 98, 2 कम 100 अपने हाथों से दफन किए हजरत अनस रज़ियल्लाहु ताला अन्हु ने, तो जिंदा कितने होंगे, ये अरबों का मिजाज है। लिहाजा कुरान मजीद का भी मिजाज ये है कि जैसे हराम चीजों को बयान कर दिया, भाई ये खाना ये है खाना हराम, तो क्या मतलब, इसका मतलब बाकी उसके अलावा सब हलाल है, वो चंद चीजें हैं जिसको हराम बाकी सब हलाल। तो ये कुरान मजीद का यही अरबों का महावरात पर हुआ ना नाजिल, तो इसलिए ये मिजाज बताया। لہذا کہا فرما 98 تو میں نے اپنے ہاتھوں سے دفن کیے، تو پتہ نہیں زندہ کتنے ہوں گے. اور وہ عاطل عمرہ تیسری دعا تھی نا کہ اللہ میری عمر ان کی عمر کو طویل فرما، آپ صلی اللہ علیہ وسلم کی دعا حضرت انس کے لیے. تو خود فرماتے کہ اتنا میں جیتا، بقیتو اتنا میں زندہ رہا، حتی سئمت الحیات، یہاں تک کہ میں جیتے جیتے تھک گیا. لہذا ایک مرتبہ چاند دیکھنے کے لیے آئے تو چاند دیکھا، فرمایا کہ وہ چاند نظر آ گیا. اب لوگوں نے دیکھا چاند تو نہیں ہے، حیران ہوئے کہ حضرت کیا ہو گیا. تو ایک شاگرد آگے بڑھا تو حضرت کی جو بھویں تھی وہ لٹک گئی تھی، تو وہ آنکھ کے سامنے آ گئی تھی لٹک کر، تو حضرت کو ایسا لگا کہ چاند ہے. تو انہوں نے شاگرد نے ایسا کیا کہ پوچھا حضرت اب چاند نظر آ رہا ہے؟ فرمایا نہیں اب تو نہیں آ رہا. بہت پیارے آدمی تھے حضرت انس حضرت. اور ایک مرتبہ جب بصرہ آتے تھے نا تو جمعے کے دن خوشبو لگاتے تھے، تو وہ خوشبو میں وہاں کے لوگوں نے کہا کہ حضرت تاجروں نے اور دوسرے لوگوں نے کہ یہ خوشبو ہم نے پوری دنیا میں تلاش کی لیکن یہ خوشبو ہمیں ملی نہیں. تو حضرت انس صلی اللہ علیہ وسلم فرمایا یہ تمہیں مل بھی نہیں سکتی. پوچھا کہ حضرت کیا بات ہے کہ ہم مال دیتے ہیں جتنا ہے آپ ہمیں دے دیں؟ فرمایا یہ ہو نہیں سکتا، کیونکہ جناب رسول اللہ صلی اللہ علیہ وسلم جب ہمارے گھر میں ایک مرتبہ تشریف لائے تھے تو آپ نے وہاں آرام فرمایا تھا، تو آرام فرمانے کے دوران آپ کے جسم سے پسینہ نکلنا تھا، میری والدہ نے اس پسینے کو جمع کر لیا، بس اس پسینے کو ہم نے خوشبو میں ملا لیا. تو بتاؤ وہ پسینہ کہاں آ سکتا ہے؟ حضرت صلی اللہ علیہ وسلم جس رستے پر جاتے تھے نا صحابہ خوشبو سونگ سونگ کر آپ کے پیچھے جاتے تھے، آپ کو تلاش کرتے تھے خوشبو سے. اور جس جگہ آپ استنجا فرماتے تھے، وہاں خوشبو ہو جاتی تھی. لہٰذا آپ کے استنجا ہماری طرح نہیں بدبودار، خوشبودار ہوتا تھا. اور آپ دن کے اجالے میں ایسے ہی دیکھتے، دن رات کے اندھیرے میں ایسے دیکھتے تھے جیسے دن کے اجالے میں قریب کی چیز کو بھی اور دور کی چیز کو بھی ایک جیسا دیکھتے تھے. یہ آپ صلی اللہ علیہ وسلم کا معجزہ تھا، سبحان اللہ. تو آپ صلی اللہ علیہ وسلم کی دعا کہ وہ خود فرمایا کہ اب یہ وہ جو پسینہ آپ کیسے مل سکتا ہے، آپ صلی اللہ علیہ وسلم لہٰذا یہ فرمایا کہ یہ خوشبو میں ملاتا ہوں، وہ اس کا نتیجہ یہ خوشبو اب کہاں سے ملے گی. اور پھر جب تین دعائیں ہوگی نا تو چوتھی دعا کے بارے میں خود فرمایا حضرت انس رضی اللہ تعالیٰ نے، فرمایا وہ ارجو رابع، جب اللہ تعالیٰ نے میرے نبی صلی اللہ علیہ وسلم کی تین دعاؤں کو میرے حق میں قبول فرما لیا تو چوتھی کے لیے میں امیدوار ہوں کہ اللہ تعالیٰ اس کو بھی قبول فرمائیں گے، یعنی وغفر ذنبہ، یعنی میرے گناہ کو بخش دیجیے. یہ صحابی کی توازو تھی، صحابی کی توازو. لہٰذا اس لیے میرے شیخ نے جب یہ واقعہ جگر صاحب کا سنایا، فرمایا کہ جب اللہ تعالیٰ نے تین نعمت ادا فرمائی، شراب چھوڑ دی، حج کر لیا، داڑھی رکھ لی، تو چوتھی نعمت یعنی دعا کی تھی کہ ایمان پر خاتمہ ہو جائے، فرمایا ہم امید کرتے ہیں کہ ان کا خاتمہ ہو گیا. امید نیک گمان کرنے میں کیا کوئی ہمیں وہ نہیں. تو یہ جگر صاحب تھے. تو یہ پتہ چلا یہ جو دولت ہے میرے دوست، یہ جو اس دولت جو کہ اہل اللہ کی صحبت سے ملتی ہے، جس سے بندے کی زندگی تبدیل ہو جاتی ہے، کنورژن ہو جاتی ہے اور کنورٹ ہو جاتی ہے، اس کا نام ہے جذب. اور یہی آیت میں نے تلاوت کی تھی، اس کا نام کیا ہے؟ جذب. یعنی جذب کے کیا معنی؟ کھینچ لینا. اللہ یشتبی الیہ من یشاء، اللہ تعالیٰ جس کو چاہتا ہے کھینچ لیتا ہے. یشتبی الاشتباء من الجبی والجبی والجذب، اشتباء یعنی کھینچ لینا، جذب ہے، جذب معنی کھینچ لینا. کیسے کھینچتے ہیں؟ وہ ایسے نہیں کھینچتے جیسے ایک شخص تھا بےچارہ پڑھا لکھا تو تھا نہیں، تو اس نے ایک مولوی صاحب کی تقریر میں سن لیا کہ مولوی صاحب نے کہا کہ بھائی دعا کرو اللہ تعالیٰ کھینچ لے، تو وہ ایک جنگل میں جا کر ایک درخت کے نیچے رویا کرتا تھا، یا اللہ مجھے کھینچ لیجیے، یا اللہ مجھے کھینچ لیجیے. تو ایک آدمی تھا اس نے سن لیا کہ اس نے دیکھا روزانہ یہاں پر آ کر دعا کرتا ہے، تو اس سے آنے سے پہلے ایک دن پہنچ گیا، اس درخت پر چڑھ گیا، اور درخت پر چڑھ کر اس نے جب وہ آیا دعا مانگنے لگا تو اس نے ذرا آواز بدل کر کچھ نکالی اور کہا کہ چل آج ہم تجھے کھینچ لیتے ہیں. کہا کیسے؟ کہا رسی ڈالی اور پھندا بنا تھا، کہا اپنی گردن اس پھندے میں ڈال دے ہم تجھے کھینچیں گے. اب اس نے خوش ہو گیا کہ آج تو اللہ میاں مجھے کھینچ لے، تو اس نے کیا کہ گردن پھنسائی، اب اس نے جو کھینچنا شروع کیا، اب جب زمین تک رہا تو ٹھیک رہا، جیسے زمین سے پاؤں اٹھے اسے چلانا آنکھیں باہر آ گئی، چہرہ لال ہو گیا، چیخیں نکل گئی، چلانا شروع کیا اللہ میاں اس جذب کو مجھے معاف کر دے، بخش کر دیجیے، میں جو نہیں کھینچی ہے. اس نے بھی چھوڑ دیا. اب میرے شیخ نے سنایا اس کے بعد اس درخت کے قریب جاتا بھی نہیں تھا، دور سے دیکھ کر بھاگ جاتا تھا. تو کھینچنے کی کیا مانے؟ فرماتے ہیں نہ میں دیوانہ ہوں، اصغر گونڈوی رحمتہ اللہ علیہ جگر کے استاد فرماتے ہیں، نہ میں دیوانہ ہوں اصغر، نہ مجھ کو ذوق عریانی، نہ میں دیوانہ ہوں اصغر، نہ مجھ کو ذوق عریانی، کوئی کھینچے لیے جاتا ہے خود جیب و غریبا کو. فرمایا جو اللہ تعالیٰ جس کو جج فرماتے ہیں اس کے دل کو اندر سے اس کا دل بدل جاتا ہے، اس کا جو اندرونی ہے وہ اس کے اندرونی کا یہ عالم ہوتا ہے کہ وہ اللہ تعالیٰ کے کہتا ہے کھیتی جو ایک آہ تو زندہ نہیں رہا اور مارا جو ایک آہ تو گریبا نہیں رہا، یعنی اندر سے اللہ تعالیٰ کا کنیکشن تعلق پیدا ہو جاتا ہے. کیا مطلب؟ کہ جب گناہ کا تقاضا ہوتا ہے اور اب اس کے اندر ایک ہمت اور قوت پیدا ہوتی ہے، ہرگز میں گناہ کر کے اللہ تعالیٰ کو ناراض نہیں کروں گا، یہ ہے جذب کے معنی. اب چاہے جان چلی جائے لیکن میں اللہ تعالیٰ کی نافرمانی نہیں کروں گا، اپنے مالک اور پالنے والے کو ناراض نہیں کروں گا، یہ ہے جذب کے معنی. بعض لوگ وہ سمجھتے ہیں نا، وہ مجذوب بھی ہوتے ہیں نا، جو کپڑے اتار کر گھومے تو سمجھتے ہیں یہ مجذوب ہے. وہ مجذوب نہیں، وہ مجنون ہے. مجذوب اور مجنون میں فرق ہے، وہ پاگل ہے وہ. اور اکثر وہی ہے جو عشق مجازی میں جو فیل ہو جاتے ہیں نا، وہ پھر پاگلوں کی طرح گھومتے ہیں کپڑے اتار کر. بتائیے، اللہ تعالیٰ کا جو پیارا ہو جائے کیا وہ ایسے گھومے گا؟ تو اسی طرح سے مرد ہو یا عورت، اب مرد ہے تو اس کو یہ فکر ہو گئی کہ میں اللہ تعالیٰ کی رضا اور خوشی کی صورت بناؤں اور سیرت بناؤں اور وہ اخلاق اختیار کروں جس سے اللہ تعالیٰ خوش ہو گئے. عورت ہے، اس کو بھی فکر ہے کہ اللہ تعالیٰ مجھ سے کیا چاہتے ہیں، مجھ سے کیا چاہتے ہیں، شرعی پردہ مطلوب ہے، کیا چیز مطلوب ہے، کیسے میرے اخلاق ہونے چاہیے، اس کو یہ فکر لگ جاتی. اب اس کی وجہ سے وہ ہر دم مردی تیری ہر دم جسے پیش نظر ہے. حضرت شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ کیا فرماتے ہیں، مرضی تیری ہر دم جسے پیش نظر ہے، بس اس کی زباں پر نہ اگر ہے نہ مگر ہے. اور میرے شیخ نے فرمایا کہ معرومی فرماتے ہیں کہ اگر کی اور معرومی رحمۃ اللہ نے فرمایا اگر کی اور مگر کی شادی ہوئی، اگر کی مگر سے شادی ہوئی. کہتے نا اگر میں یہ کر لیتا مگر یار یہ ہو جائے گا، اگر میں نے یہ کر لیا مگر یہ ہو جائے گا. تو فرمایا معرومی نے اگر کی مگر سے شادی ہوئی اور جو بچہ پیدا ہوا اس کا نام ہے کاش کے. پھر بعد میں کہتے ہیں کاش میں بھی یہ کر لیتا. ارے کاش میں کر لیتا. تو اگر مگر کی شادی سے جو اولاد ہے اس کے کہنا میں کاش کے. تو اس لیے فرمایا کہ مرضی تیری ہر دم جسے پیش نظر ہے، بس اس کی زباں پر نہ اگر ہے نہ مگر ہے. اور میں ان کے سوا کس پہ فدا ہوں یہ مجھ کو بتا، میں ان کے سوا کس پہ فدا ہوں یہ مجھ کو بتا. لا مجھ کو دکھا ان کی طرح کوئی اگر ہے، اگر اللہ تعالیٰ جیسا کوئی محبوب ہے تو دکھاؤ. بات وہ اللہ تعالیٰ سورج کو روشنی دی، اللہ اکبر کیسا روشن ہے، سارے عالم کے لیے ایک سورج کافی ہے. تو جو اللہ تعالیٰ نے سورج کو ایسا بنایا کہ ستارے کروڑوں ہیں، کروڑ پتہ نہیں کتنی تعداد میں، لیکن جس وقت سورج نکلتا ہے تو الیکشن نہیں کرواتا ستاروں سے کہ بھائی اجازت ہے، میں ذرا آپ جمہوریت کا زمانہ ہے اور آپ جو ہے وہ اکثریت میں ہیں، میجورٹی میں ہیں اور میں مائنورٹی میں اقلیت میں ہوں، نکلنے کی اجازت ہے کہ نہیں؟ کہیں ستارے کہتے ہیں نہیں خبردار نکلنے کی اجازت نہیں ہے. نہیں سورج پوچھتا ہی نہیں ہے، نکلنا شروع کرتا ہے. سورج ستارے موجود ہوتے ہوئے کل آدم یعنی غائب ہو جاتے ہیں، حالانکہ ستارے پھر بھی موجود رہتے ہیں لیکن سورج دکھائی دیتا ہے یا ستارے دکھائی دیتے ہیں. اسی طرح سے اللہ خالق سورج جس کے دل کو پیار سے دیکھتا ہے، واللہ وہ ساری دنیا سے بھی محروم نہیں ہوتا. بادشاہوں کے تخت و تاج سے، وزارت عظمیٰ کی کرسیوں سے اور امیروں کے مال و دولت سے، حسینوں کے حسن سے اور شامی کباب بریانی کی اور پھولوں کی خوشبو سے بھی محروم نہیں ہوتا. کیوں؟ اب اس کے پاس خالق بہار آ گیا، خالق کباب آ گیا، خالق شباب آ گیا اور خالق شمس و قمر آ گیا اور خالق ہزاروں اور خالق جن و بشر آ گیا اور خالق ہزاروں شجر آ گیا. اس لیے پھر وہ محروم نہیں ہوتا، وہ مخلوق سے نہیں بکتا، وہ اس کو بکتا ہے تو خالق سے بکتا ہے. یہی دلیل اس بات کی ہے، عالم کی پرواہ ختم ہو جائے، یہ دلیل اس بات کی ہے کہ وہ مخلوق سے ڈرتا نہیں ہے. اور یہ دلیل اس بات کی ہے اللہ تعالیٰ اس کو جذب فرما لیا. ہاں وہ مخلوق کے حقوق میں پورا ہے، ایسا نہیں کہ ماں باپ کو کہہ رہا ہے اب میں کسی سے نہیں ڈرتا، یہ نہیں ہے. واہ عجیب ہے بدھو، ماں باپ کی تو خدمت کرنی ہوگی. وہ ڈرنے کا، ماں باپ سے ڈرنا بھی اللہ تعالیٰ سے ہی ڈرنا ہے، کیوں؟ ماں باپ کی خدمت ہے بھائی. بیوی کیا ہے؟ بیوی کو بھی تھوڑی لگائے گا اب میں تجھ سے بھی نہیں ڈرتا. وہ ایک جگہ جو نا مکس گیدرنگ ہوتی ہے نا، آج کل مکس گیدرنگ تھی تو میاں بیوی سب کئی جمع تھے، تو ایک شخص کھڑا ہوا، اس نے اعلان کیا کہ جو شخص اپنی بیوی سے نہ ڈرتا ہو تو میں اس کو جو ہے 10,000 درہم دوں گا. سب بیٹھے ہوئے، کوئی نہیں بھی کھڑا ہوا، ایک آدمی کھڑا ہو گیا. اس نے کہا شکر ہے تو نے مردوں کی لاج رکھ لی، ایک تو ملا جو بیوی سے نہیں ڈرتا. اس نے کہا یہ تمہارا انعام ہے، لیکن راز تو بتاؤ کیا بات ہے تم اپنی بیوی سے نہیں ڈرتے. اس نے کہا بات یہ، میری بیوی نے کہا تھا بیٹھنا مت کھڑے ہو جاؤ، اس لیے میں کھڑا ہو گیا. تو حضرت بھی وہی نکلے. اور بیویوں سے ڈرنا یہ محبت کی وجہ سے ہے نا، محبت کا ہے. इसीलिए तो मेरे शेख हिंदुस्तान तशरीफ ले गए इलाहाबाद के अंदर। तो इलाहाबाद में हजरत का बयान हुआ तो वहां पे औरतों का भी मजमा था। तो हजरत ने जब बयान किया तो उसने एक हदीस शरीफ सुनाई कि हजरत उम्मे सलमा रज़ियल्लाहु ताला अन्हा ने आप सल्लम से सवाल किया कि जन्नत के अंदर हुरे ज्यादा हसीन होंगी या मुसलमान औरतें। तो आप सल्लम ने फरमाया कि मुसलमान औरतें ज्यादा खूब हसीन होंगी। तो हजरत उम्मे सलमा रज़ियल्लाहु ताला अन्हा हमारी माँ है उम्मुल मोमिनीन ने उन्हें पूछा क्या वजह है। फरमाया कि बात यह है कि उन्होंने जो नमाजें पढ़ी होंगी, जो रोजे रखे होंगे, जो शोहरों की खिदमत की होगी, जो बच्चों की तरबियत, उनकी पैदाइश में जो तकलीफें उठाई हैं, उन इन इबादतों का नूर अल बसल्लाहु ताला नूर इबादत हिन्ना अला वजूह हिन्ना, ये अल्लाह ताला उस नूर को उनके चेहरे पर डाल देगा जिससे उनका हुस्न औरतों हूरों से भी ज्यादा होगा। तो वहां पर एक शेखुल हदीस भी थे तो उन्होंने फिर हजरत से आकर कहा कि हजरत मेरी घरवाली मेरी जो बीवी है वो आपकी नाश्ते की कल दावत करना चाहती है। फरमाया अच्छा भाई क्या बात है। कहा हजरत बात यह कि उसने मुझसे कहा कि तू अजीब शेखुल हदीस है, इतने जमाने से तू बुखारी शरीफ पढ़ाता है और हदीस शरीफ पढ़ाता है, आज तक तूने ये मुझे हदीस शरीफ नहीं सुनाई। देखो पाकिस्तान से एक मौलवी आया और उसने देखो सुनाई, मैं उसकी नाश्ते की दावत करूंगी। दादा नाश्ता बढ़िया चाहिए तो बीवी को जाकर सुना देना भाई, खुश हो जाएंगी। तो देखो कितनी अजीब बात है। तो लादा बीवियों के भी हक है, शौहर के जिम्मे हक है। शौहर के जिम्मे क्या है कि वो बीवी को जरूरत का उसकी राहतों का ख्याल करे, जो उसकी जरूरियात है उसको पूरा करे, और अगर वो कोई गलती कर ले तो उसको माफ करे। बीवी के जिम्मे क्या है कि वो अपने शौहर को शौहर से अगर लूट जाए नाराज जाए तो उससे माफी मांगने में अपनी जिल्लत ना समझे, ये जिल्लत नहीं है उसके लिए बल्कि उसको बुलाए क्योंकि उसका हक है। वो नफली नमाज नहीं पढ़ सकती शौहर की इजाजत के बगैर, नफली नमाज नहीं पढ़ सकती। लादा बीवी के भी जिम्मे है कि वो भी शौहर को राजी करने की फिक्र करे, और शौहर के जिम्मे है कि अगर कभी उससे कोई कोताही हो जाए तो उसको माफ करे। लादा मिलजुल भाई देखो ना, ये गाड़ी एक गाड़ी के दो पहिए, मिलजुल कर काम चलेगा। अब ऐसा तो नहीं हो सकता ना कि अगर बीवी को अगर बीवी रूट गई तो सुबह नाश्ता मिलेगा। तो लादा दोनों मिलजुल कर काम करेंगे, मिलजुल कर गाड़ी तो फिर कितनी अच्छी। देखो एक मियां बीवी हर वक्त लड़ते रहते थे, हर वक्त लड़ते रहते थे, तो उनके पड़ोस में एक मियां बीवी आकर रहे, उनके घर से हर वक्त हंसने की आवाजें आती थी। तो अब शोहर ने एक दिन बीवी शोहर आया दफ्तर से तो बीवी ने कहा कि देख हम लोग तो हर वक्त लड़ते ही रहते हैं और वो देख बराबर वाले पड़ोस वाले घर है हर वक्त हंसने की आवाज आती, जा भाई पूछ क्या क्या नुस्खा है, जरा हम भी कुछ लड़ाई वड़ाई कुछ कम करें। तब उसने गया शोहर और दरवाजा खटखटाया तो घंटी बजाई बेल डोर, तो आप बजाए थोड़ी देर के बाद जरा एक आवाज आई अजीब सी जैसे गिलास टूटता है और फिर दरवाजा खुला शोहर हंसता हुआ बाहर निकला। तो उसने पूछा कि अशोक देखा माशाल्लाह यार देखो कैसा हंस रहा है यार क्या किस्मत है, मैं हूं हर वक्त लड़ता ही रहता हूँ बीवी से। तब उसने पूछा सर को पूछा जनाब कैसा, ने कहा मैं आपका पड़ोसी हूँ और आपसे ये राज पूछने के आया हूँ कि आपके घर से हर वक्त हंसने की आवाज आती है और हम लोग तो हर वक्त लड़ते ही रहते हैं, जरा इसका राज हमें भी बताइए। उसने कहा भाई बात यह है कि जब मेरी और मेरी बीवी की लड़ाई होती है तो वो कांच का गिलास उठाकर मुझे मारती है, अगर मुझे लग जाता है वो हंसती है, नहीं लगता तो मैं हंसता हूँ। इस तरह खूब गुजरेगी जो मिल बैठेंगे दीवाने। तो मेरे शेख और मुर्शिद फरमाते हैं कि भाई उनका हक है, शौहर के भी जिम्मे हक है, बीवी का रात उसके आराम का ख्याल रखे, अगर वो कभी मिरिंडा मांग ले और इसके पास गुंजाइश है मिरिंडा की तो उसको मिरिंडा भी पिलाए और अंडा भी खिला दे। लेकिन बीवी की भी जिम्मेदारी है, शौहर को हराम काम की फरमाइश ना करे कि टीवी ला कर दो या मुझे ऐसी जगह जो बेपर्दा जब मौके हैं वहां लेकर जाए, गाने भी चल रहे हैं, हाँ अगर कोई खाने की चीज है तो खरीद कर कहीं और ऐसी जगह सुकून की जगह बैठकर खा ले। अगर कभी शौहर के बीवी कहती है खिला दो तो शौहर ठीक है उसकी गुंजाइश है तो खिला दे, लेकिन ऐसे माहौल में ले जाना बीवी के भी जिम्मे है कि वो शौहर से ऐसी फरमाइश ना करे कि गुनाह के माहौल में लेकर जाओ, या टीवी के लिए बोले तो शौहर कहेगा भाई बीवी के होते टीवी की क्या जरूरत है, जहां बीवी मौजूद हो भाई क्यों मर्द कहते हैं जरा हम खबरनामा सुन लेंगे, मियां बीवियों के होते हुए कोई खबरनामे की जरूरत है, वो तो खुद खबरनामा है, लादा उसकी क्या जरूरत। लादा शोहर की भी जिम्मे है कि उसकी देखो हम अपनी बेटी के लिए क्या चाहते हैं कि अगर दामाद हो तो आराम से रखे, आराम से रखे, तो वो भी किसी की बेटी है किसी की बहन है, हम भी नहीं चाहते। एक आदमी गुस्से में था पागल था, मेरे शेख ने फरमाया हजरत ने फरमाया कि ये जो गुस्सा है बड़ा चालाक होता है, ये हमेशा कमजोरों पर आता है, जब अगला तगड़ा हो ना तगड़े पर गुस्सा नहीं आता कमजोर पर आता है। फिर हजरत ने फरमाया कि एक दफा एक आदमी था अपनी बीवी की पिटाई कर रहा था, तो अब वो पिटाई कर रहा था تو اب کہہ رہا تھا میں خود، اس نے کہا بھائی مجھے معاف کر دو، غلطی ہو گئی، ایسا ہو گیا. میں نے کہا میں غصے سے پاگل ہوا، مجھے کچھ نظر نہیں آ رہا. تو اتنے میں تھوڑی دیر ہوئی کہ گھنٹی بجنے کی آواز آئی. تو گھنٹی بجی تو اس نے کہا دیکھوں کون ہے. غصے میں گیا، ہاتھ میں ڈنڈا وہ بھی ساتھ تھا. اب وہ گیا تو اس نے وہ جو سوراخ سے دیکھا تو دیکھا وہاں پر اس کے سالے کھڑے ہوئے. یہاں سالے کا ہی مزہ ہے، اور سالے بھی یک نشد سہ شد، تین تین سالے. حالانکہ حضرت منع فرماتے ہیں کہ بیوی کے بھائی کو سالہ مت بولو، برادر نسبت ہی بولو، لیکن یہاں پر ذرا مزہ لینا ہے، اس لیے خاص مزہ ہے وہ میں بیان کر رہا ہوں. جیسے ایک صاحب نے وہ آج کل جی چلا نا ہجری سال شروع ہوتا ہے تو اب کہتے ہیں سالے نو ہیپی نیو ایئر، جیسے وہ پہلے جنوری شروع ہوتا ہے تو ہیپی نیو ایئر کا کیا، اب یہاں ہمارے مسلمانوں نے بھی شروع کر دیا کہ ہیپی نیو ایئر شروع کر دیا. تو میں نے ایک صاحب کہا بھائی ہیپی نیو ایئر کیا، اچھا پھر انہوں نے لکھ کر بھیجا سالے نو مبارک. میں نے کہا تجھے نو سالے مبارک. اللہ کہے تجھے ایسی بیوی ملے، تجھے ایسی بیوی ملے جسے تجھے نو سالے ملے، اور اگر تو گڑبڑ کرے تو تیری ٹھکائی بھی لگائے، ہمیں نو سالے نہیں چاہیے. اور میرے مرشد نے یہ بھی فرمایا کہ دیکھو یہ اللہ تعالیٰ نے مسلمانوں کو محترم بنایا، اس لیے ان کا سال بھی شروع ہوتا ہے محرم سے، محرم کے معنی محترم کے. اور یہ جو کافر ہے وہ اللہ تعالیٰ سے غافل ہے، جانور والی زندگی ہے. وہ کیا ہے؟ اولائک کا کلنام بل ہوں مثل، مثل جانور کے بلکہ اس سے بھی بدتر. اس لیے جانوروں کا سال کس سے شروع ہوتا ہے؟ جانوری سے. محترم کا سال محرم سے اور جانوروں کا سال جانوری سے. حضرت ایسے چٹکلے چھوٹے چھوٹے سناتے ہیں. تو فرمایا کہ یہ نہیں کہو. تو خیر وہ تین سالے کھڑے ہوئے تھے. اب وہ ایک سالہ جو ہے وہ ایک تو فوج میں کرنل تھا، وہ پھول وول لگے ہوئے اور وردی میں، اور دوسرا جو تھا وہ تھانے دار تھا، اور تیسرا ڈی ایس پی تھا، اور تینوں فل وردی میں. کیوں آئے تھے؟ اپنی بہن کو عید دینے کے لیے آئے تھے. دیتے ہیں نا بھائی بہن کو عید آتی ہے تو دینے آتے ہیں. اب تو اس نے جو دیکھا وہ بھی، اور سپاہی بھی کھڑے ہوئے، اس کو وہ منظر یاد آ گیا کہ یہ سالہ جو تھانے دار ہے وہ رات کے دو بجے الٹا لٹکا کے اور مقام خاص پر جو جوتے لگائے گا تو بھائی اسے تو ہمارا دماغ درست جائے گا. اب وہ واپس پلٹا، کھولا نہیں دروازہ، اور آیا اور کہا ارے تم ابھی تو اٹھو جاؤ، ذرا دس سوپ سے منہ دھو کے آؤ، اور ذرا دیکھو وہ جرجنس کی جو میں کریم لائے نا ذرا وہ اچھی طرح لگا لینا، وہ تم پہ بہت سوٹ کرتی ہے. کہا وہ غصہ، کہا غصہ سر کچھ نہیں، وہ ذرا ایسی تو جاؤ جو جلدی جاؤ، دیکھو تمہارے بھائی تم سے ملنے کے لیے آئے ہیں. کیوں بات ہے؟ تو دماغ خراب ہے، پتا ہے نا کہ سالے تین ہے. تو فرمایا ایسا کام مت کرو، ان کی غلطی کو معاف کرو. اور بیویوں کے بھی ذمہ ہے کہ اگر شوہر سے، دیکھو عورتوں کے لیے ہے، اگر شوہر سے کوئی بات ان سے منوانی ہو تو غصے ہی مت کہو، پہلے ذرا ان کو روٹی شٹی کھلاؤ، کچھ ذرا کسٹرڈ وسٹرڈ کھلاؤ، پھر اس کے بعد جب دیکھے خوش ہو گیا. ہاں لیکن ایک بات ہے، ایک مولوی صاحب کی ایک صاحب نے دعوت کی، تو وہ مولوی صاحب آئے، کھانا وانا کھایا، اور پھر انہوں نے کہا کہ بھائی اپنی بیوی سے جا کر بہت جزاک اللہ اور شکریہ اور تھینک یو بھی کہہ دو، اور کہہ دو کھانا بہت مزے کا تھا. اب وہ صاحب نے اپنی بیوی کو جا کر کہا تو وہ رونے لگی. تو رونے کی لگی، اس نے پوچھا کہ بھائی مولوی صاحب نے کوئی ایسی بری بات تو نہیں کی، اچھی بات کی، تعریف کی، کیوں روتی ہے؟ انہوں نے کہا 25 سال سے تجھے کھانا کھلایا لیکن ظالم تو نے آج تک تعریف نہیں کی، آج پہلی دفعہ دیکھو وہ کھانا کھایا اور کتنی تعریف کی اس نے. اب مولوی صاحب کو آ کر بتایا تو مولوی صاحب نے کہا تو بہت بری بات ہے، وہ بیچاری کرتی ہے تو تم کیوں نہیں تعریف کرتے اس کی، بتانا چاہیے. اب اس کے بعد وہ جو ہے اگلے دن کرنی چاہیے، اگلے دن دفتر سے واپس آئے، اب رات کے کھانے پر بیٹھے، کھانا کھایا، سبحان اللہ کیا مزیدار کھانا، ارے واہ واہ زبردست یار. بس عورت نے رونا شروع کر دیا، کہا رہے بھائی اب کیوں ہوتی ہے، اب تو میں تیری تعریف کروں؟ کہا 25 سال تجھے کھانا کھلایا لیکن آج تک تو نے تعریف نہیں کی، آج پڑوسن نے کھانا بھیجا اتنی تعریف کر رہا ہے. تو لہذا جو ہے وہ کوئی بیوی ہے، دیکھیے شریعت نے عجیب رکھا ہے کہ عورتوں کی اللہ اور اسلام کی خصوصیت ہے، اسلام میں جتنا عورتوں کا خیال ہے نا واللہ واللہ ہو نہیں سکتا. یہ جو انگریز کو ہم کہتے ہیں نا جی بڑا اور رائٹس آف وومین پر بڑی وہ کرتے ہیں، وہ آپ عالم جا کر دیکھیے پھر پتا چلے گا، حقیقت کو دیکھیے، صرف کہنے سے نہیں. عالم یہ ہے کہ بیچاری عورت جو ہے نا وہ پہلے اس کو ہائی اسکول پاس کرنا ضروری ہے، ہائی اسکول پاس کرنے کے بعد وہ اچھی جاب تلاش کرتی ہے، جاب تلاش کر کے پھر وہ پیسہ کماتی ہے، پھر جیسا پیسہ ہوتا ہے اس کو ویسا بوائے فرینڈ ملتا ہے، اب وہ بوائے فرینڈ کے ویسے ہی نخرے اٹھاتی ہے جیسے عورت شوہر کے نخرے اٹھاتی ہے، اور پھر اس کے بعد 5 سال 10 سال بعد وہ جب چاہے اس کو ٹیشو پیپر کی طرح استعمال کر کے پھینک دے. اور یہ حضرت میں لندن کے تو یہ حالات ہیں نا، جب لندن میں حضرت رہتے ہیں تو اور جب چاہے پھینک دے، اور اس کے بعد وہ پھینک دے یعنی شادی نہ کرے، کیونکہ جب تک شادی نہیں ہوتی وہ بیچاری اس کی غلامی ویسے ہی کرتی ہے بالکل شوہر کی طرح جیسے اس کو، اور اس کو راضی اور فکر کرتی ہے اس کی، کیونکہ جتنی تنخواہ پیسہ زیادہ ہوگا نا اتنا اچھا بوائے فرینڈ ملے گا اس کو. तो उसके बाद और जब चाहे टिश्यू पेपर की तरह उसको यूज टिश्यू की तरह उठाकर फेंक दे। और अगर शादी हुई तो वो भी शादी 15-20 साल यानी बुढ़ापे में कहीं शादी हो गई तो समझो उसकी लॉटरी खुलती है। ये आलम है। और अल्लाह ताला ने मुसलमान कितना अच्छा दिया कि बेटी है, माँ बाप फिक्र कर रहे हैं, बेटी है वो रिश्ता विश्ता तलाश करके करते हैं, लेकिन बेटियों को इस आश्रय पर बिठाना कि अभी तो हमारी बेटी बहुत छोटी है, सिर्फ अभी तो 20 साल की है, जरा MSc तो कर ले, अब पता चला 25 साल की हो गई, अब बेकार, अब कह रहे रिश्ता नहीं आना। तो ये जो तरीका जो माँ बाप ने आजकल शुरू किया हुआ है, ये तरीका दुरुस्त नहीं है। नतीजा ये कि उम्र गुजर जाती है और उसके बाद फिर रोते फिरते हैं कि जी रिश्ता नहीं मिल रहा है, फिर ताबीजों से क्या काम चलेगा। भाई हर एक चीज की उम्र है, हर चीज की उम्र है। कोई इंटर मैट्रिक इंटर पढ़ा दिया बस ठीक है, काफी है इतना भी, और अगर और पढ़ाना है तो शौहर को बोलो भाई तुम इसको पढ़ा दो और जितना चाहे पढ़ाना, लेकिन उसके इंतजार में कि जी करेंगे, नतीजा ये कि शादी की उम्र निकल जाती है, फिर रोते फिरते ताबीज मांग मांग के जी किसी तरह से हो जाए। तो इसलिए हर चीज का एक तरीका है। अल्लाह ताला ने बहुत अच्छा रखा कि माँ बाप फिक्र करते हैं बेटियों की शादियों की, और बेटों को भी इस आश्रम में ताखीर करना कि बस एक ऐसे भी माँ बाप अल्लाह पनाह में रखे, ऐसे भी माँ बाप बेटों की शादी इसलिए नहीं करते कि अगर ये शादी हो जाएगी इसकी तो फिर ये हमें पैसे नहीं देगा, सारी बीवियों पर खर्च करेगा। अजीब आलम है, ऐसे भी हैं, अल्लाह ताला पनाह अता फरमाए। लेकिन बहरहाल माँ बाप की इज्जत करे, शौहर है वो बीवी का ख्याल करे, बीवी की भी जिम्मेदारी है कि शौहर का वो अदब करे और उसके साथ वो नहीं। तो वो तरीका बता रहा था कि उसका तरीका जरा कुछ पेट पेट रोटी छोटी खिलाए और उसको कस्टर्ड वस्टर्ड खिलाए, फिर कहे कि भाई ऐसी ऐसी मूड दे के जरा बात करे। भाई शौहर किस लिए करता है सब कुछ, कमाता है किसके लिए, सब बीवी बच्चों के लिए तो करता है वो, या माँ बाप है और किसके लिए वो करता है, वो भी इसीलिए दिन भर मेहनत करता है। ज्यादा मिलजुल कर काम चलेगा, प्यार मोहब्बत से जरा प्लस माइनस देखना पड़ता है, जरा आसपास आजू बाजू देखे भाई क्या मामला है, जरा मतला वतला देखे मौसम कैसा है, खुशगवार है या अबर आलूद है, तो मौसम देखकर बात करें भाई मौसम के हिसाब से। तो मेरे दोस्तों ये जो जज्ब की दौलत है, ये जज्ब की दौलत मिलती है तो बंदे को ये फिक्र रहती है कि मेरी जिंदगी की हर सांस अल्लाह ताला की फरमाबरदारी में गुजरे और मैं अल्लाह ताला की नाफरमानी ना करूं। ये है जज्ब की दौलत जिसे वो मजबूत बनता है, हर लम्हा हर सांस अपनी आंखों पर पहरा लगाता है कि ऐसा ना हो कि इन आंखों से किसी और की माँ बहन बहू बेटी को देखो। अब बाजले कहते हैं अरे सब देखने से क्या होता है, तो बात ये कि जिसको सब देखना कह रहा है सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम इसको आंखों का जिना फरमा रहे हैं, और वो इस सब देखने से वो जो इबादत के अनवारात है वो सब चले जाते हैं, सब जाया हो जाते हैं बात, अब वो दिल बिल्कुल कल्लाश हो गया। सब देखने पर ये आलम है, कहा हमने किया तो नहीं, सब देखा ही है, तो नहीं मेरे दोस्तों ये देखना भी गुनाह है, देखना भी मना किया है इसको। और उसी तरह से कान है, कान को गीबतों से बचाए और गाना ना सुने। गाल है, गाल पर जो अल्लाह ताला का हुक्म है उस गाल को उस हुक्म को पूरा करे। औरत के गाल में और मर्द के गाल में फर्क होता है, उसके गाल पर बाग लगता है मर्द के गाल पर, यानी मिसल शेर के होता है, जैसे एक बबर शेर होता है ना उसकी एक मुट्ठी दाढ़ी होती है और शेरनी की दाढ़ी, अब बताइए शेर बनना है शेरनी, तो लादा शेर का अलग है मकाम और शेरनी का मकाम अलग है, लादा उसका मामला कैसे लिबास कैसे चाहते हैं। औरतों से तकाजा है कि शरी पर्दा करो, शौहर के भाई से पर्दा, बुरके में रहे, लेकिन बुरका भी ऐसा हो, बुरका भी अजीब आजकल अजीब बुरके चले कि उसपे ऐसे ऐसे डिजाइन होते हैं कि उससे बढ़कर उसमें कशिश होती है, मोती ऐसे चमकदार हो, कपड़े पहने अपने घर में रहे जहां शौहर जीनत करे वहां पर, ये जीनत बाहर दिखाने के लिए थोड़ी है, लिहाजा वो बुरका भी सादा बुरका होना चाहिए, ऐसा ना कि उसमें कशिश है तो देख ले इतने। एक साहब हमारे मुतालिक हैं तो उन्होंने कहा कि मेरी बीवी कहती है कि मैं वो फूल बूटी वाला बुरका पहनूंगा, मैंने कहा उससे जाकर पूछो कि जब कोई औरत फूल बूटे वाला और ये इस तरह की कढ़ाई वाला बुरका पहनती है तो मुझे देखकर क्या होता है, कशिश होती है, तो उसने पूछा तो उसने कहा हाँ कशिश तो मुझे होती है, कहा उसको कहो कि तुम खुद सोचो जब ऐसा बुरका तुम पहनी होगी तो क्या आलम होगा। अगर बुरका पहनो सादा हो और जीनत के कपड़े यानी अच्छा लिबास है, कढ़ाई वढ़ाई का लिबास जो इंसान की जिसकी गुंजाइश है, शरीर ने उसको मना तो नहीं किया, लादा ऊपर। अच्छा एक चीज है, दुपट्टे का ख्याल करें औरतें, जो दुपट्टे आजकल जो बाजारों में मिलते हैं वो तो बिल्कुल बारीक होते हैं जिससे रंग नजर आता है, बाल नजर का रंग नजर आता है, ऐसे दुपट्टों में नमाज नहीं होती है, ऐसे दुपट्टे में नमाज नहीं होती है, और ऐसे ही कपड़े भी जो बिल्कुल जिसमें जिस्म छलकता है ऐसे भी नहीं, जरा कपड़ा थोड़ा सा दबीज होना चाहिए कि जिससे रंग नजर ना आए। हाँ अपनी हैसियत के मुआफिक अगर आला कपड़ा पहने, अपनी हैसियत के मुआफिक तो शरीयत ने इजाजत दी है, शानदार पहने कढ़ाई पहने जो भी अपने, लेकिन उसके अंदर भी एक चीज का ख्याल रखे, شریعت کے تو جذب ہے مجذوب اس کو کہتے ہیں, یا مرد یا عورت جو شریعت کی اللہ تعالی کی رضا اور خوشی کی ہر وقت فکر رکھے اس کو مجذوب کہتے ہیں. کہ میری زندگی کی کوئی سانس وہ اللہ تعالیٰ کی نافرمانی میں نہ گزرے, اور میری کوئی نظر اللہ تعالیٰ کی نافرمانی میں نہ گزرے, اور میری کوئی قدم اللہ تعالیٰ کی نافرمانی میں نہ اٹھے. اس کا نام جذب ہے. اور یہ جذب کیسے ملتا ہے؟ یہ صحبت اہل اللہ سے ملتا ہے. نیک لوگوں میں بیٹھا کرے جن کو اللہ تعالیٰ نے جذب فرمایا ان کی. دیکھیے کرنٹ کیسے لگتا ہے, کرنٹ لگانے کا آسان طریقہ ہے, وہ کیا کرے جن کو کرنٹ لگا ہوا اس کو پکڑ لے, ہے نا. بجلی جس کو کرنٹ ہے آپ اس کو پکڑ لیں تو کیا ہوگا, وہ کرنٹ سے کرنٹ اس کو بھی لگ جائے گا کرنٹ. تو بس جن کو اللہ تعالیٰ کی محبت کا کرنٹ لگائے ان کے پاس بیٹھے ان سے دعائیں کرائے تو وہ اللہ تعالیٰ کی محبت کا کرنٹ ہمیں بھی لگ جائے گا. فرق یہ ہے یہ جو دنیا کا کرنٹ ہے یہ جان لے لیتا ہے, لیکن اللہ تعالیٰ کی جو محبت کا کرنٹ ہے یہ جان لیتا نہیں ہے بلکہ جان میں جان دیتا ہے. تو جن کو اللہ تعالیٰ کی محبت کا یہ کرنٹ لگا ہوا ہے تو میرے پیارے دوستو ان کی صحبتوں میں بیٹھے, پھر کیا عالم ہوگا. جیسے خواجہ صاحب کے کہنے پر جگر مراد آبادی حکیم الامت کیا گئے, دیکھو زندگی بدل گئی. ایسے بزرگوں کے حالات عجیب عجیب کہ کیسے گئے اور ایک نظر میں کیا سے کیا ہو گئے. دیکھیے اصحاب کاف کا کتا, قرآن پاک میں اس کا ذکر ہے, وکل بہم با ستن ذرائی ہی بل وسیع, 15ویں پارے میں ہے. سورہ کاف جمعے کے دن پڑھنا یہ سنت بھی ہے. وہ کتا اصحاب کاف کا, حالانکہ کتا نجس ہے, نجس العین ہے, جس کا یعنی عام جو نجاست ہے اس کو جو ہے 3 مرتبہ دھویا جاتا ہے, لیکن کتے کی نجاست کو 7 مرتبہ دھویا جاتا ہے, اتنی نجس ہے. لیکن قرآن پاک نے اس کا ذکر کر دیا کہ وہ کتا وہ اللہ والوں کے اصحاب کہف کے ساتھ تھا, وہ کتا جنت میں جائے گا. حالانکہ جنت جانوروں کے لیے نہیں ہے, لیکن وہ کتا بھی جنت میں جائے گا اصحاب کہف کی برکت سے. اور کتا نجس العین ہے, لیکن کلبن کاف لام با 3 حروف ہیں. لیکن جب قرآن مجید کی تلاوت کرتے ہیں آپ, کیا تراویح وغیرہ قرآن مجید پڑھا جاتا ہے تو کیا یہ آیت چھوڑ دی جاتی ہے کہ جی اس میں تو کتے کا ذکر ہے. حرم شریف میں بھی ذکر ہوتا ہے اس کا, سارے عالم میں اس کا ذکر ہو رہا ہے اس کتے کا. یہ پیغام ہے کہ دیکھو وہ کتا جو اللہ والوں کی صحبت میں رہ کر جنت میں جا رہا ہے, تو جب انسان اللہ والوں کی صحبت میں رہے گا تو کیا عالم ہوگا. نجس العین ہو کر اس کا یہ عالم ہے. تو انسان کو تو اللہ تعالیٰ نے ایک خاص شرف عطا فرمایا دادا, اللہ والوں کی صحبت چاہیے, ان کی صحبت میں یہ تاثیر ہے. مرد کیسے؟ مرد تو سامنے بیٹھیں گے, لیکن عورتیں تھوڑی سامنے بیٹھے گی. جو پیر عورتوں کو سامنے بٹھاتا ہو تو یہ گڑبڑ ہے, گڑبڑ دے. یہ عورتوں سے پردہ ہے. آپ صلی اللہ علیہ وسلم نے عورتوں سے پردہ کیا. ایک عورتوں نے بیعت کا وقت آیا تو عورتوں نے کہا کہ ہمیں ہاتھ میں ہاتھ دے کر بیعت کریں, تو آپ نے فرمایا انی لا اصافح النساء, میں عورتوں سے مصافہ نہیں کرتا. اور حضرت عبداللہ ابن ام مکتوم رضی اللہ تعالیٰ عنہ صحابی ہیں, نابینا صحابی ہیں. ایک دفعہ آپ صلی اللہ علیہ وسلم اپنی دو ازواج ہماری ماؤں کے ساتھ بیٹھے ہوئے تھے, ایک تو حضرت میمونہ تھی. تو آپ صلی اللہ علیہ وسلم نے ان سے فرمایا, وہ آگے صحابی نابینا صحابی, تو آپ نے فرمایا احتجیبا, پردہ کر لو. تو انہوں نے عرض کیا علیسا ہوا آما, کیا وہ اندھے نہیں ہیں؟ تو آپ نے فرمایا انتم تبصرا نہیں, تم تو دیکھتی ہو, کیا تم بھی اندھی ہو؟ ابا ہم جوان, کیا تم بھی اندھی ہو, تم نہیں دیکھتی؟ تو پتہ چلا عورتوں کے بھی ذمے ہے کہ مردوں کو نہ دیکھیں. جب ہماری ماں کے لیے حکم ہو رہا ہے کہ وہ صحابی کو نہ دیکھے, تو پھر سوچو دادا مرد ہے, عورت کے لیے بھی حکم ہے, مردوں کے لیے بھی کچھ ہے. مرد اپنی وہ کسی نامحرم سڑک پہ چلنے والیوں کو نہ دیکھے, تو پھر نتیجہ کیا ہوگا میرے دوستو؟ وہ جو عبادت تھوڑی کرے گا, اس عبادت سے دل میں اتنے انوارات ہوں گے کہ وہ انوار اس کے اوور فلو کریں گے, تو وہ انوارات پھر پاس کے بیٹھنے والوں کو بھی ملیں گے. اس انوارات کا یہ عالم اور نتیجہ ہوگا. اور اللہ تعالیٰ کے عشق و محبت, بس یہ جذب کی دولت جسے مل گئی, بس میرے دوستو پھر اس کا خاتمہ ایمان پر ہوگا. یہ جذب کی دولت ایسی چیز ہے, کیونکہ اللہ تعالیٰ جس کو ایک دفعہ اپنی طرف کھینچ لیتے ہیں, اپنا بنا لیتے ہیں, پھر وہ غیر کا ہو نہیں سکتا. اس لیے اللہ تعالیٰ سے یہ نعمت مانگے, ورنہ ہم کتنا دیکھتے ہیں کتنے لوگ ہیں نیک کام دین کام میں لگ کر پھر پتہ چلا الٹی پٹری شروع کر دیتے ہیں. اللہ تعالیٰ ہم سب کی حفاظت فرمائے. اللہ یہ وہی جذبہ ہے کہ ایک کیا کہ جذب مل جاتا ہے پھر بندہ, میرے شیخ نے فرمایا کہ اگر وہ چاہے بھی کہ میں اللہ تعالیٰ کی نافرمانی کی طرف جاؤں تو جانے نہیں دیتے, اس کو کھینچ لیتے. اس لیے صحبت اختیار کرے. اور یہ تو مردوں کا ہو گیا کہ مرد تو آپ بیٹھیں گے, کتابیں پڑھیں, کیسٹ ہے, اس طرح. اور عورتوں کی صحبت کا کیا طریقہ ہے؟ جہاں شرعی پردے کے اہتمام سے دین کی بات سنائی جاتی ہے وہاں پر جا کے بیٹھے, شرعی پردے کا اہتمام, اور کتابیں پڑھیں, کیسٹیں سنیں, یہ عورتوں کے لیے. تو اس سے کیا ہوگا کہ انشاءاللہ تعالی وہ دل میں بات اترتی ہے, بیٹری چارج ہو جاتی ہے. جیسے موبائل ہے, بیٹری کمزور ہو جاتی ہے پھر دوبارہ چارج کرتے, تو وہ بیٹری چارج ہو جائے گی, پھر اس کے بعد سارے عالم سے رابطہ, عرش اعظم سے رابطہ ہو جائے گا جب روحانی بیٹری چارج ہو جائے گی. جیسے موبائل ہے, اب موبائل کی بیٹری ہے, ہم یہاں دبئی میں بیٹھے ہیں, ہمارا دوست کعبہ شریف میں, مکہ شریف میں, فون کر کے کہہ رہے ہیں بھائی میرے لیے بھی دعا کرنا, تو موبائل سے رابطہ ہو گیا نا, تو وہ بس بیٹری چارج ہو جائے گی سارے عالم سے, پھر کیا ہوگا خالق عالم سے رابطہ ہو جائے گا. اور رابطہ کرانے والے کا ذریعہ کون ہے؟ یہ اللہ والے ہیں, بس اللہ والوں سے, ان سے ملنے کی ہے یہی اقرا. ڈاکٹر عبداللہ صاحب رحمۃ اللہ علیہ فرماتے ہیں ان سے ملنے کی ہے یہی اقرا, ملنے والوں سے راہ پیدا کر. بس اللہ تعالیٰ اپنے کرم سے ہم سب کو جذب فرما لے اور اپنا قرب اور تعلق کے خاص عطا فرما دے, اور ہر گناہ سے, نافرمانی سے اللہ تعالیٰ ہماری حفاظت فرمائے, اور 100% اللہ والا بنا دے کہ ہماری زندگی کی کوئی سانس بھی اللہ تعالیٰ کی نافرمانی میں نہ گزرے. واخر دعوانا الحمدللہ رب العالمین. دعا کر لیجیے کہ اللہ تعالیٰ اپنے کرم سے یہ جو گزارشات پیش کی گئی ہم سب کو اس پر عمل کی توفیق و عطا فرما دیجیے. اے اللہ ہر گناہ کو, عادت کو فرما برداری کی عادت سے تبدیل فرما دیجیے. اے اللہ ہم سب کو جذب فرما کر اللہ والا بنا دیجیے. اے اللہ ہم سب کو جذب فرما لیجیے گناہوں کی, اللہ تعالیٰ عادت کو فرما برداری کی عادت سے تبدیل فرما, بیماروں کو شفا عطا فرما, اہل مقروض کے قرضوں کو ادا فرما, ہم سب کو حلال روزگار عافیت اور فراوانی کے ساتھ عطا فرما, ہم کو بھی ہمارے گھر والوں کو بھی اپنا فرما بردار بنا دیجیے. یا اللہ ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما دیجیے, اور اے کریم مالک ہماری دینی اور دنیاوی ضروریات کو اپنے غیب کے خزانوں سے پورا فرما دیجیے, شریعت و سنت کے مطابق ہم سب کو زندگی گزارنے کی توفیق عطا فرما. یا اللہ اے کریم مالک ہم سب کو ولایت صدیقیت کا اعلیٰ مقام عطا فرما دیجیے, اور یا اللہ تعالی ہمیں اپنا ایسا دھیان اور تعلق عطا فرما کہ سارے عالم میں جہاں بھی جائیں ہم آپ کے بن کر رہیں اور ایک لمحہ ایک سانس آپ کو ناراض نہ کریں. یا اللہ تعالی بادشاہت کا عالم ہو, وزارت کا عالم ہو, سورج و چاند کا عالم ہو, مال و دولت شامی کباب بریانی کا عالم ہو, کوئی عالم ہمیں آپ سے جدا نہ کر سکے, اور ہم آپ کے بن کر یہی کہیں کہ نہیں ہوں کسی کا تو کیوں ہوں کسی کا, نہیں ہوں کسی کا تو کیوں ہوں کسی کا, انہی کا انہی کا ہوا جا رہا ہوں. یا اللہ جو صورت آپ کی پسندیدہ ہے وہ صورت بنانے کی توفیق عطا فرما, جس ادا جو آپ کی ادا آپ کے نزدیک ہمیں اپنا پیارا بنانے کے لیے, آپ کا پیارا بنانے کے لیے, اس ادا کو اپنانے کی توفیق عطا فرما, اور نافرمانی کی راہوں سے ہم سب کی یا اللہ دور فرما دیجئے, اور یا اللہ ان راستوں سے ہم سب کو بچا لیجئے, اور ہم سب کو ہمارے گھر والوں کو خیریت و عافیت عطا فرما, ہر شر سے, ہر فتنے سے, ہر غم پریشانی سے اللہ محفوظ فرما. یا اللہ تعالیٰ جو نیک جو بے اولاد ہیں ان سب کو نیک صالح اولاد عطا فرما, جو صاحب اولاد ہیں ہم سب کو ہماری اولاد کو نیک صالح اللہ والا بنا دیجئے, جو اپنی بیٹیوں کے رشتوں کے لیے پریشان ہیں ان کو نیک صالح رشتے عطا فرما, اور جو لڑکے شادی کرنا چاہتے ہیں ان کو نیک صالح بیوی عطا فرما. سلامتی ہم سب کو, سلامتی ایمان سلامتی آزا کے ساتھ دنیا میں رکھیے, اور سلامتی ایمان سلامتی آزا کے ساتھ دنیا سے لے جائیے, اور میدان قیامت میں اور جنت میں ہمارے تمام بزرگوں کا ساتھ نصیب فرما دیجئے. اور اے کریم مالک ہمارے شیخ اور مرشد حضرت مولانا شاہ حکیم محمد اختر صاحب دامت برکاتہم کو 130 سال کی عمر, صحت عافیت, خدمات دینیہ شرف قبولیت کے ساتھ عطا فرما. اور اے کریم مالک ان کی زندگی میں برکت فرما, سارے عالم کے یا مسلمان دینی مراکز اور دینی خدام کی حفاظت فرما, اور یا اللہ اپنے کرم سے ہماری دعاؤں کو قبول فرما لیجئے. ربنا آتنا فی الدنیا حسنا وفی الآخرۃ حسنا وقنا عذاب النار. اور یا اللہ ہماری جو حاجات ہیں آپ ہماری حاجات کو جاننے والے ہیں, اپنے کرم سے تمام جائز حاجات کو پورا فرما دیجئے. ربنا تقبل منا انک انت السمیع العلیم, صلی اللہ علی النبی الامی برحمتک یا ارحم الراحمین. کمال ہے, تین سنجیوں کے ساتھ کیا.